उदुउहुम लिआबाइहिम, पुकारो उनको उनके बापों के लिए, हुआ अक्सतु इंदल्लाह, ये ज्यादा इंसाफ वाली है अल्लाह के नजदीक। यानी एडॉप्टेड बेटे की निस्बत उसके बाप ही की तरफ करो, ये ज्यादा अदल वाली बात है, इंसाफ वाली बात है। खुद उसके बाप बन के ना बैठ जाए, यानी बाप बन के ना बैठने का मतलब क्या, यानी ऐसा ना करो कि अपना नाम उसके नाम के साथ जोड़ दो। आज होता ये है कि जब कोई अडॉप्ट करता है किसी बच्चे को तो वो अपना नाम उसको दे देते हैं और कहते हैं कि नहीं, बच्चे के ऊपर नेगेटिव असर पड़ेगा, बड़े होकर अगर इसको पता चल गया कि यहाँ पे तो बाप के खाने में किसी और का नाम लिखना है तो ये तो बहुत गलत बात हो जाएगी। हालांकि इससे भी ज्यादा साइकोलॉजिकल धचका उसको तब लगता है जब उसको ये बड़े होकर पता चलता है, कोई ना कोई तो बता ही देता है, कभी ना कभी किसी ने जरूर बता देना होता है, नहीं ये तो तुम्हारे सके माँ बाप नहीं, तुम्हें पता है बाप। फिर उसके ऊपर कितना बड़ा एक, यानी उसके लिए एक बहुत ही साइकोलॉजिकली उसके लिए बहुत बड़ा एक धचका है। इससे बेहतर नहीं कि उसको पहले ही पता हो, यहाँ मेरे बायोलॉजिकल पेरेंट्स तो अलग थे मगर ये वो मेरे पेरेंट्स हैं जिन्होंने मुझे पाला है। तो इसलिए इस्लाम ने जो हमें तरीका बताया वो यही बताया कि किसी बच्चे को किसी से भी लिया हो उसको अपना नाम नहीं दे सकते आप, और ये कबीरा गुनाह है अगर कोई अपना नाम दे देता है उस बच्चे को जो उसका अपना नहीं। हदीस शरीफ में है कि जो शख्स जानबूझ के अपनी निस्बत अपने बाप की तरफ से दूसरे की तरफ करे उसने कुफर किया है। अल्लाह अकबर, इतनी बड़ी बात है, उसने कुफर किया है, ये मामूली बात नहीं है, इसको ना कोई मामूली समझे, क्योंकि हम इन चीजों को बहुत ही लाइट लेते हैं और सोचते हैं कि इससे कोई हर्ज नहीं होता, अब हमने अडॉप्ट किया तो बस हमारा ही है और इसको कभी ना ये फील हो, तो फील ना कराएं। मगर ये नहीं हो सकता कि आप उसको उसका नाम बदल दें। बाज लोग बहन भाइयों के बच्चे अडॉप्ट करते हैं, बाज लोग किसी ऐसे बच्चे को अडॉप्ट कर लेते हैं जिसका बाप का नाम ही नहीं पता, तो अब हम क्या करें, अब उनका भी आगे मसला आ रहा है, लेकिन उसको भी अपना नाम नहीं दे सकते। इतनी हद तक है एक हदीस में कि जो इंसान ये जानता है कि उसका बाप का नाम क्या है, उसका बाप कौन है, वो ये जानते हुए भी जिसने जानते बूझते अपने बाप को छोड़ के किसी दूसरे को अपना बाप जाहिर किया तो उस पर जन्नत हराम है। ये इतनी बड़ी बात है, लेकिन आप कितने ही बच्चे ऐसे देखेंगे। नहीं, वो उसके बाद मैंने खुद देखा कि उसके बाद जब बाप फौत होता है, जो ले पालक का बाप होता है, तो इसी तरह जायदाद दी जाती है उस ले पालक बच्चे को जैसे कि सके बेटे को दी जाती, हालांकि ऐसा नहीं हो सकता, वो जायदाद वारसों में बटेगी। तो बच्चे अडॉप्ट करने में कुछ नहीं है, बल्कि अडॉप्ट करना चाहिए, यतीम बच्चों को अडॉप्ट करें। आप सल्लल्लाहु अलैहि वसल्लम कितनी जगह पे देखे, हम पढ़ते हैं ना, ईद के दिन जा रहे थे, एक बच्चे को एक साइड पे खड़े हुए रोते हुए देख लिया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उसे वजह पूछी, उसने बताया कि मेरे कोई माँ बाप नहीं, आपने उसको फरमाया था कि क्या तुम ये पसंद करोगे कि आयशा तुम्हारी माँ हो और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तुम्हारे बाप। वो बच्चा खुश हो गया, आप सल्लल्लाहु अलैहि वसल्लम उसको साथ ले गए। हज़रत आयशा रज़ी अल्लाह तआला की किफालत में बहुत सारे यतीम बच्चे थे। तो अडॉप्ट करने में कोई, बल्कि ये होना चाहिए कि जिन लोगों के पास अपनी औलाद नहीं है वो अडॉप्ट करें बच्चे को। बेस्ट घराना वो है, तमाम घरों में बेस्ट घर वो है जिसमें कोई यतीम पलता है और उसे अच्छा सलूक किया जाता है। आपको क्या पता कि आपका घर बेस्ट घर बन जाए, तो इसलिए जरूर करें, लेकिन उसका लास्ट नेम मत बदले। उसका लास्ट नेम बदलना और उसको धोखे में रखना, देखें इससे दूर दूर तक इफेक्ट जाता है, विरासत के मामलात में, महरम रिश्तों के मामलात में, इन सब में एक यानी एक तब्दीली कर देते हैं आप, उसकी आइडेंटिटी में तब्दीली कर दी। अगर हाँ कोई बीबी को अडॉप्ट करता है इसलिए कि उनके पास औलाद नहीं है, अगर लड़के को अडॉप्ट किया तो वो लड़का बालिग हो जाएगा, लोग कहते हैं कि ماں کے لیے ایک مسئلہ ہو جائے گا، پھر ماں کا ظاہر ہے اس سے پردہ ہوگا، کیونکہ اب یہاں پہ تو بتا دیا گیا کہ لے پالک بیٹا سکا بیٹا نہیں ہو سکتا. اب اس صورت میں کیا کیا جا سکتا ہے کہ خالہ کا دودھ پلوا دیا جائے، تو پھر وہ رضائی رشتہ ہو جائے گا، یعنی عورت اپنی بہن کا دودھ پلوا دے اس بچے کو. اگر بچی ایڈاپٹ کی ہے تو ظاہر ہے جب وہ بالغ ہوگی تو باپ کے ساتھ اس کا ایک یعنی حلال رشتہ نہیں ہوگا، اسے بھی پردہ ہوگا. تو اب کیا کیا جا سکتا ہے، بچی اگر ایڈاپٹ کریں تو جو آدمی ہے اس کی بہن یعنی اس بچی کی جو پھپھی لگی اس کا دودھ پلوا دیا جائے تو تب بھی رضاعت کا رشتہ ایک ہو جائے گا. جو رشتے نسب سے حرام ہیں وہ رضاعت سے بھی حرام ہوتے ہیں، تو اس لیے وہ پھر ایک یعنی رضائی رشتہ ایک بن جائے گا، اس کا رضائی ماموں بن جائے گا، تو اس طرح سے پھر جائز ہو جائے گا. تو اس سلسلے میں اس طرح ان چیزوں کے پر توجہ کرنی چاہیے، بجائے اس کے کہ اڈاپٹ کر کے پھر ان کو کبھی بھی نہ بتانا کہ ہاں آپ کو کون ہے، پھر ان کو کبھی زندگی میں پتہ چلے تو ان کے اوپر نیگیٹو افیکٹ ہو. اس سے بہتر ہے کہ پہلے سے ہی اس چیز کا ایسے نہ ظاہر کیا جائے. خاص طور پہ دیکھیں قرآن میں آ گیا ادعوہم لآبائہم، یہ صاف الفاظ ہیں اور یہ حکم ہے، یہ کوئی آپشن نہیں ہے کہ جی آپ کی مرضی، اگر آپ نے کرنا ہے تو ٹھیک ہے، نہیں کرنا تو کوئی بات نہیں، ویسے بھی چل سکتا ہے کیونکہ آپ اپنی مصلحتیں زیادہ اچھی طرح سمجھتے ہیں، آپ کو زیادہ پتہ ہے. نہیں، یہ قرآن کا حکم ہے کہ ادعوہم لآبائہم، ان کو ان کے باپوں کے نام سے پکار، یعنی اسی طرف نسبت ہو. ہوا اقسط عند اللہ، یہی انصاف ہے کہ جو جس کا بچہ اس کا نام اس بچے کو ملے، یہی اس کی اصل آئیڈینٹیٹی ہے. فَإِلَّمْ تَعْلَمُوا أَبَاهُمْ، اگر نہیں تمہیں پتا ان کے باپوں کا. اب مثلاً ہے کہ کئی بچے، اب یہ ریفیوجیز ہیں ان کے بچے ہیں، کئی لاوارث بچے ہوتے ہیں، ماں باپ پتہ نہیں کہاں لاسٹ ہو گئے، بچہ اتنا چھوٹا نہ اس کو پتا ہے میرے باپ کا نام کیا تھا، یا بعض عورتیں ان کے ساتھ کوئی زیادتی کر جاتا ہے، پھر اس کے بعد ان کے جو بچہ پیدا ہوتا ہے پتہ ہی نہیں ہے باپ کون ہے، بچے گم ہو جاتے ہیں، وہ کسی کو مل گئے اب، یا کوئی چھوڑ جاتے ہیں کسی سینٹر میں اور کون اس کے پیچھے ہے کیا ہے کچھ نہیں پتا. اب اگر نہیں پتا باپ کا نام تو کیا کرو، فَإِخْوَانُكُمْ فِي الدِّينِ وَمَوَالِيكُمْ، تو بھائی ہیں تمہارے تمہارے دین میں اور دوست، پھر بھی کیا پرابلم ہے، پھر بھی کوئی پرابلم نہیں، اس لیے کہ وہ تمہارے سمجھ لو تمہارے دینی بھائی ہیں. اس زمانے میں جن لوگوں کے کوئی قبیلہ نہیں ہوتا تھا، خاندان نہیں ہوتے تھے، پھر وہ اپنے آپ کو بڑے ڈپرائیو محسوس کرتے تھے کہ ہم محروم ہیں، ہمارے ساتھ کوئی نہیں ہے. لیکن اسلام نے ایسے لوگوں کو بھی جن کے باپوں کا نہیں پتا ہے ان کو بھی ایک شناخت دے دی کہ تمہارے دینی بھائی ہیں یہ، مگر یہ نہیں کرو گے اب تم اس وجہ سے مطلب ہے کہ کوئی بھی بندہ اپنا نام اس میں ڈال دے کہ جی اس بےچارے کا تو نام ہی نہیں کوئی باپ کا، چلو میں ڈال دیتا ہوں، ایسے نہیں کر سکتے. پھر بھی آپ اس خانے کو خالی چھوڑ دیں، ٹھیک ہے، لیکن آپ یہ نہیں کر سکتے کہ آپ اس کا کوئی اور ہی نام بدل کے رکھ دیں. تو وہ تمہارے بھائی ہیں تمہارے دین میں، وہ موالیکم اور دوست ہیں تمہارے. اللہ اکبر، امید ہے کہ یہ اڈاپشن کے سارے مسائل سمجھ آ گئے ہوں گے. اور یہ بھی ہے کہ اگر میں نے جیسے آپ کو بتایا کہ دودھ پلوا دیا جائے خالہ کا یا پھوپھی کا، تو اس میں بھی پھر یہ کہ 5 دفعہ پیٹ بھر کے دودھ پی لے بچہ تو رضاعت ثابت ہو جاتی ہے. تو پھر موالی ہیں، موالی میں نے آپ کو بتایا ولی کو کہتے ہیں، تو پھر بھی تمہارے ساتھ ان کا کوئی اجنبیت نہیں، تمہارے ساتھ تعلق ہے، دوستی کا تعلق ہے. ولی کا تعلق بڑا گہرا ہوتا ہے، خاندان کا ضروری نہیں ہے کہ کوئی خون کا ہی رشتہ ہو، تو پھر یہ تمہارے دینی بھائی ہیں. وَلَيْسَ عَلَيْكُمْ جُنَاحٌ فِيمَا أَخْطَأْتُمْ بِهِ، تمہارے پر کوئی گناہ نہیں ہے اس معاملے میں جو خطا کی تم نے اس کے ساتھ. خطا کیا ہوتی ہے، مطلب بھول چوک ہو گئی، جو ارادے سے نہیں کیا بھول چوک ہو گئی، یعنی نہیں پتا تھا کسی وقت کر لیا ہے، اب آج پتا چل رہا ہے قرآن پڑھ کے بعض لوگوں کو، یا اس زمانے میں جب ابھی احکامات نہیں آئے تھے تو اس وقت پھر یعنی جب احکامات آ گئے تو اب اس کا کیا کیا جائے، تو پہلے ہو چکا ہے، تو ٹھیک ہے وہ اس وقت کی بات تھی، اس کے اوپر پکڑ نہیں ہے. لیکن ولیکن ما تعمدت قلوبکم, جو جان بوجھ کے کیے ہوں ان کے اوپر تو پکڑ ہوگی. یعنی اس کے بعد بھی انسان نہ رکے, اس کے بعد بھی جان بوجھ کے کرتا ہی رہے, پتا بھی ہے کہ نہیں یہ منع ہے پھر بھی کرے, تو یہ درست نہیں ہے. ہاں خطا ہو جائے, جیسے آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ نے میری امت کو ان کی خطائیں, بھول چوک اور جو کام ان سے زبردستی کروائے جائیں, یعنی مجبور کر کے کسی کو کوئی کام کروایا گیا, گن پوائنٹ پہ کروا دیا, ان سے درگزر فرما لیا. ہاں مگر جو قصد کے ساتھ, ارادے کے ساتھ, دل کے ساتھ کیے ہیں وہ ان کے اوپر پکڑ ہوگی. وکان اللہ غفور رحیم, اللہ تعالیٰ غفور الرحیم ہے. جو باتیں ہو چکی اس کے بعد انسان جو پہلے ہو چکا لا علمی میں خطا کے ساتھ, انسان معافی مانگ لے, اللہ تعالیٰ معاف فرمانے والا ہے. اس کے بعد اب یہ آیت بھی نبی صلی اللہ علیہ وسلم کا مقام و مرتبہ بیان کرتی ہے کہ کیا ان کا ریلیشن ہونا چاہیے مومنین کے ساتھ, مومنوں کو کے لیے آپ صلی اللہ علیہ وسلم کیسے ہیں. النبی, نبی صلی اللہ علیہ وسلم, پیغمبر, اولا بالمؤمنین من انفسہم, زیادہ حق رکھنے والے ہیں, زیادہ قریب ہیں مومنوں کے ان کی جانوں سے بھی, ان کی جانوں سے بھی زیادہ حق رکھتے ہیں, ان کے نفسوں سے بھی زیادہ حق رکھتے ہیں. کیونکہ اللہ تعالیٰ کو معلوم ہے کہ آپ صلی اللہ علیہ وسلم اپنی امت پر ان کی جان سے بھی زیادہ مہربان ہے, اس لیے آپ کو ان کی اپنی جان سے بھی زیادہ ان کا اختیار دیا گیا. یعنی یہ اپنے لیے کوئی چیز ڈیسائیڈ کریں, اپنے لیے کوئی چیز تجویز کریں, اس سے زیادہ آپ صلی اللہ علیہ وسلم کا حق ہے یا اختیار ہے ان لوگوں کے اوپر. آپ قریب ترین ہیں ان سے, ان کی جانوں سے بھی زیادہ عزیز ہیں. مومنوں کو اپنی جانوں سے بھی زیادہ آپ صلی اللہ علیہ وسلم عزیز ہیں. تو مسلمانوں کا نبی صلی اللہ علیہ وسلم سے اور نبی صلی اللہ علیہ وسلم کا مسلمانوں سے, اس سے تعلق پتہ چلتا ہے کہ یہ تعلق سارے تعلقات سے بڑھ کے ہے. کیونکہ نبی صلی اللہ علیہ وسلم مسلمانوں سے ان کے گھر والوں سے بھی زیادہ, رشتے داروں سے بھی زیادہ, دوسرے کسی بھی رشتے سے زیادہ خیر خواہ ہیں. ایون انسان کے اپنے ماں باپ اس کے خیر خواہ نہیں اتنے ہو سکتے جتنے آپ صلی اللہ علیہ وسلم. دیکھیں نا, ماں باپ بھی بعض اوقات, پیچھے ہم نے بات پڑھی تھی نا, شرک کا حکم دیتے, برائی کی طرف بلا رہے ہیں وہ. اب ان کی لا علمی ہے, جہالت ہے, وہ بھی بعض اوقات اپنی اولاد کی اس طرح سے خیر خواہ نہیں ہوتے, یا ایسے حکم دے دیتے ہیں جو ان کی آخرت خراب کر دیں یا ان کی دنیا خراب کر دیں, بے ایمانی کے یا چور بازاری کا حکم دے دیں گے یا اس طرح کچھ کرنے کا حکم دے دیں گے, اللہ کو ناراض کرنے کا حکم دے دیں گے. لیکن ان سے بھی زیادہ آپ صلی اللہ علیہ وسلم اپنی امت کے ہر فرد کے ہمدرد, ایسا کوئی انسان نہیں ہو سکتا. رہتی دنیا تک جتنے امتی آئیں گے, کیونکہ آپ صلی اللہ علیہ وسلم وہ پیغام دے گئے جو ہماری دنیا اور آخرت, یہ یاد رکھیں, دنیا اور آخرت, صرف آخرت نہیں, دنیا اور آخرت میں انسان کے لیے فائدہ مند ہے. تو تمام رشتوں سے زیادہ آپ صلی اللہ علیہ وسلم کی چاہت ہونی چاہیے. امتیوں کو یہ ذمہ داری دی گئی ہے, امتیوں کو یہ فرض دیا گیا کہ وہ نبی صلی اللہ علیہ وسلم زیادہ حقدار ہیں تمہارے, اس لیے ان سے محبت, ان کی عزت, ان کی بات کو ماننا سب سے بڑھ کے ہونا چاہیے, ہر رشتے سے آگے ہونی چاہیے. اور ایسی اگر محبت نہیں ہے اور ایسی سپردگی نہیں ہے تو اس وقت تک ایمان ہی مکمل نہیں ہوتا. ایسی اگر چاہت نہیں ہے کہ خون کے رشتوں سے بھی زیادہ وہ عزیز ہو جائے, ہمیں ہمارے دوستوں سے بھی زیادہ, دنیا کے تمام طریقوں سے زیادہ ان کے طریقے, دنیا کی تمام باتوں سے زیادہ ان کی بات, چاہے ہمارے بزرگ ہیں, چاہے ہمارے لیڈر ہیں, چاہے ہمارے سیلیبریٹیز ہیں, چاہے ہمارے کوئی بھی ہیں, ان سے زیادہ آپ صلی اللہ علیہ وسلم کا احترام, ان سے زیادہ آپ صلی اللہ علیہ وسلم جب تک عزیز نہیں ہو جاتے تب تک ہمارا ایمان مکمل نہیں ہے. और जब तक मोहब्बत नहीं ज्यादा हो जाती, मोहब्बत सिर्फ जज्बाती मोहब्बत नहीं कि हाँ हाँ हमें बड़ी मोहब्बत है, हाँ हमें बहुत ऐसे बड़ी बातें हम करें, डायलॉग बोले, वो नहीं। जब तक वाकई आप सल्लल्लाहु अलैहि वसल्लम का तरीका हमें महबूब ना हो जाए, आपने जो फरमाया जैस जिस चीज का हुक्म दिया उसकी इताअत, जिस चीज से मना कर दिया उससे रुक जाना, जब तक ये ना हो जाए। और अगर एक तरफ नबी का हुक्म है, दूसरी तरफ हमारे सामने औरों की बातें हैं, बड़े और लोग हैं, बड़ी मोहतरम हस्तियां हैं, या बड़े हमारे सेलिब्रिटीज हैं, या बड़े हमारे रिश्तेदार जो हैं वो हैं, उनकी बातें हैं, वो ज्यादा अजीज हैं, तो फिर जुबान कुछ भी कहती रहे, अमलन हम आप सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत नहीं करते। देखिए ना, अल्लाह ताला ने तो फरमाया है, तेरे रब की कसम ये मोमिन नहीं होंगे जब तक अपने आपस के तमाम इख्तलाफात में, जो भी डिस्प्यूट्स आपके होते हैं उसमें तुझे मुनसिफ ना मान ले। आप सल्लल्लाहु अलैहि वसल्लम फैसला करेंगे सब डिस्प्यूट्स का। आज कैसे फैसला करेंगे? आज फिजिकली तो नहीं है, लेकिन आपकी हदीस है, वो फैसला कर देती है क्या हक है और क्या बातिल है। अब हम क्या उसको मानते हैं? और तेरे तमाम तर अहकाम और फैसलों को बदलो जान, यानी अपनी खुशी के साथ, कुशादा पेशानी के साथ जब तक कबूल ना कर ले, तब तक अल्लाह ताला ने कसम खा के फरमाया ये मोमिन नहीं हो सकते। अब अगर कबूल हम करते भी हैं तो मारे बांधे के मुंह बना बना के, और इस तरह ये नहीं चीज होनी चाहिए, खुशी के साथ जिससे मोहब्बत होती है। देखिए मोहब्बत तो, अब ये बातें हमारी बहुत हैं, बातों में तो हम जमीन आसमान के कलाबे मिला देते हैं, नहीं ऐसे कर दूंगी मैं, ये हो जाएगा, देखिए तो सही फिर उनकी बात हमारे लिए कैसी है। एक और हदीस में आता है, उसकी कसम जिसके हाथ में मेरी जान है, तुम में से कोई ईमान वाला नहीं हो सकता जब तक मैं उसे उसके नफ्स यानी अपनी जान, उसके माल, उसकी औलाद और दुनिया के सब लोगों से ज्यादा महबूब ना हो जाए। एक सही हदीस में आता है ना, हज़रत उमर ने फरमाया था, या रसूलल्लाह आप मुझे तमाम जान से ज्यादा महबूब हैं, लेकिन हाँ खुद मेरे अपने नफ्स से ज्यादा नहीं। यानी वो सच्चे लोग थे ना, उन्होंने हमारी तरह नहीं, आप तो मेरी जान है और आप तो मेरी ईमान है और आप तो मेरा फलां है, ये है वो, ऐसे नहीं। उन्होंने हक बात कही, जो सच बात थी उनके दिल में, ये फरमाया सारे जहान से ज्यादा, लेकिन मुझे मेरी जान से ज्यादा नहीं। आपने फरमाया नहीं नहीं उमर, जब तक मैं तुझे खुद तेरे नफ्स से ज्यादा महबूब ना बन जाऊं। ये सुन के हजरत उमर ने फरमाया था, कसम अल्लाह की या रसूलल्लाह, आप अब मुझे हर चीज से ज्यादा, हत्ता कि मेरी जान से भी ज्यादा अजीज हैं। आपने फरमाया हाँ अब ठीक है, यानी अब सही है तुम्हारा ईमान। अल्लाह अकबर, अब हम अपने आप को मोमिन कैसे कहें जब तक कि आप सल्लल्लाहु अलैहि वसल्लम हमें इस तरह ना प्यारे हो जाए कि हमारी जानों से भी ज्यादा। इसलिए क्योंकि देखिये ना, हमसे डिमांड क्या किया गया कि हम उनको फॉलो करें, और किसी को इस तरह से फॉलो नहीं किया जा सकता जब तक कि आपको वो बहुत प्यारा ना हो, जब तक कि आपको उससे बहुत ज्यादा मोहब्बत ना हो, उस वक्त तक फॉलोइंग नहीं हो सकती। तो जब अल्लाह ताला ने हमारे लिए ये रखा कि हम फॉलो करें उनको, तो फरमाया कि आपके लिए लाजिम है कि उनसे मोहब्बत करें। और फिर दूसरे सबसे बड़ी बात देखें, उनका एहसान हमारे ऊपर कितना ज्यादा है। सारी चीजों को भी छोड़ दें, अगर आप उनके एहसानात को सोच लेना कि उन्होंने कैसे ताइफ के पत्थर काए हमारे लिए, कैसे मुशरिकीन की बातें सुनी हमारे लिए, कैसे मदीना आके भी कोई चैन नहीं आया था वहां पे। हाँ एक दुश्मन था मक्का के मुशरिकीन, जब मदीना आए तो मुनाफिकीन भी दुश्मन है, यहूद भी दुश्मन है, मुशरिकीन मक्का तो स्टिल रिमेन्स, वो फिर भी दुश्मन थे। दिन और रात खतरा रहता था कि अब हमला हुआ, अब कुछ हो जाएगा, अब कुछ हो जाएगा, अपने आप को अपनी फैमिली को खतरे में डाल दिया। आप सल्लल्लाहु अलैहि वसल्लम की औलाद के साथ भी कैसे सलूक किए काफरों ने, कैसे उनकी बेटियों को हर्ट किया, अपनी फैमिली तक के ऊपर सही, अपनी बीवियों तक पे सही बातें, अपनी जात के ऊपर बातें सही। वो लोग जो सादिक और अमीन कहते थे वो कैसे हो गए, ये बड़ी तकलीफ दे बात होती है। कहते ना इज्जत बड़ी चीज है, इज्जत इंसान के लिए बड़ी चीज होती है, इज्जत कमानी भी मुश्किल होती है। वही लोग जो पहले इज्जतें करते थे वो अब कैसी कैसी बातें करने, कभी जादूगर कह रहे हैं, कभी काहिन कह रहे हैं, कभी कुछ कह रहे हैं। आप अंदाजा कीजिए, एक बंदा जो अपनी सोसाइटी में वेल रिस्पेक्टेड हो, उसके बाद उसके ऊपर ऐसी बातें ہونے لگے ایک پیغام کی وجہ سے. کتنا کچھ صحاب صلی اللہ علیہ وسلم نے احد میں دیکھ لیں, وہ کتنا مشکل دن تھا. زندگی میں کتنے سارے مقامات دیکھ لیں, وہ دیکھ لیں کہ جس وقت آپ صلی اللہ علیہ وسلم کے بیٹے فوت ہوئے تھے تو وہ ابتر ابتر کہنے لگے تھے, جھڑ کٹا اس کے تو دیکھو آگے اس کی اولاد ہی نہیں چلنی. کیا کیا نہیں سہا صرف اس پیغام کے لیے کہ یہ پیغام پہنچ جائے. اور وہ اتنی قربانی نہ دیتے تو یہ پیغام کیسے ہم تک پہنچتا. تو آپ صلی اللہ علیہ وسلم کو بہت بڑا احسان ہے اللہ کی جو پہچان انہوں نے ہمیں کروائی. ہم کیا جانتے اللہ کون ہے, اس کے احکامات کیا ہیں, ان کی زبان سے ہمیں یہ قرآن ملا. یہ جو قرآن آج ہم پڑھ رہے ہیں یہ بھی ان کی زبان سے نکلا ہے تو ہم تک پہنچا ہے. تو اللہ سے ملانے کا ذریعہ وہ بنے ہیں, کیا ان کا احسان نہیں. تو اس لیے یعنی اپنی جانوں سے زیادہ جب تک آپ صلی اللہ علیہ وسلم نہ عزیز ہو جائیں ہم تو مومن ہی نہیں ہیں. ہم اپنے آپ کو کدھر کیا سمجھ رہے ہیں. پھر مومن کے لیے جو خوشخبریاں ہیں, ایمان والوں کے لیے جو بشارتیں دی گئی ہیں, آپ مجھے بتائیں کہ کیا ہم ان میں پھر فٹ ہو سکتے اگر ہماری محبت ہی اتنی نہیں, اگر ہمیں ان سے پیار ہی اتنا نہیں. اور صحابہ نے تو پھر اللہ تعالیٰ نے فرمایا نا اولا بالمومنین من انفسہم, نبی صلی اللہ علیہ وسلم زیادہ قریب تر مومنوں کے ان کے نفسوں سے. یعنی آپ صلی اللہ علیہ وسلم اتنے زیادہ ان کے خیر خواہ ہیں. اور یہ بھی بات ہے کہ مومنوں کے لیے آپ صلی اللہ علیہ وسلم یعنی ان کے دلوں میں آپ کی ایسی ہے رسپیکٹ اور ایسا ہے مقام کہ آپ سے زیادہ وہ کسی کو بھی نہیں اپنا خیر خواہ سمجھتے. آپ سے زیادہ بڑھ کے ان کے لیے کوئی بھی نہیں ہے. اولا کا دوسرا معنی ہے شفقت کرنے والا, شفیق ہے مومنوں پہ. تو آپ صلی اللہ علیہ وسلم شفیق تھے اور مومنوں نے بھی ایمان والے کے لیے تو آپ سے بڑھ کے کوئی ہے ہی نہیں. جس نے پوری زندگی لگا دی, پتھر کھائے صرف اس لیے کہ یہ لوگ آگ کے عذاب سے بچ جائیں, وہ سوچے اس ہستی کا کتنا بڑا احسان ہے ہمارے. کوئی ہمیں بچا لے غربت سے, فقر و فاقے سے, دو وقت کی روٹی ہمارے آگے ڈال دے, ہمیں کچھ کھانے کو پینے کو کچھ کپڑا دے دے, کوئی نوکری دلا دے, کوئی ہمیں کوئی سیلری دے دے یا کوئی کیش دے دے تو وہ ہم بڑے خوش ہوتے ہیں کہ اچھا یہ دیکھو اس نے میرے ساتھ اتنی ہیلپ کی ہے. کسی نے آگ سے بچا لیا, اس آگ سے جس کو دیکھ کے فرشتے بھی روتے ہوں, اس آگ سے بچانے والے کا احسان کتنا بڑا. تو ہم تو کبھی ان کا احسان دے ہی نہیں سکتے. ان سے محبت صرف منہ کی باتیں نہیں ہو سکتی, ان سے محبت ہے ان کی سنت کی پیروی کرنا, ان پہ نازل کردہ شریعت کا دفاع کرنا. آپ صلی اللہ علیہ وسلم کی زندگی میں صحابہ نے بھی اسی طرح محبت نبھائی ہے. اور یہ بھی محبت کی علامتوں میں سے ایک ہے کہ اگر آپ صلی اللہ علیہ وسلم کی زیارت ممکن ہو اور یہ جذبہ ہونا چاہیے کہ مجھے موقع مل جائے تو یہ دنیا کا ساز و سامان ان میں سے کسی چیز کو بھی مجھے دینا پڑے تو میں دینے کو تیار ہو جاؤں گی, یہ سارا ساز و سامان بھی دینے کو تیار ہو جاؤں گی ان کی ایک جھلک دیکھنے کے لیے. سب چیزوں سے محروم ہو سکتی ہوں لیکن ان کی زیارت سے محروم نہیں ہو سکتی. اگر کسی کے اندر یہ جذبہ نہیں ہے تو آپ کی محبت سے محروم ہے وہ. اسی طرح جو آپ کی مخالفت کریں ان کو بھی جواب دینا اور آپ کے دفاع کرنا, یہ بھی آپ کی محبت ہے. آپ خود ہی سوچ لیں نا, آپ کے بچے کے اوپر کوئی بات کر دے آپ لڑنے کے لیے کھڑے ہو جاتے ہیں کیونکہ آپ کو محبت ہوتی ہے. لیکن یہ بتائیے کہ اگر آپ صلی اللہ علیہ وسلم سے محبت کا دعویٰ کریں اور پھر کوئی ان کی مخالفت کرے یا ان کو بارے میں غلط باتیں کریں اور ہم ان کا جواب ہی نہ دے سکیں کہ ہمارے پاس جواب ہے ہی نہیں, اس لیے کہ ہمیں کچھ پتہ ہی نہیں, ہمیں علم ہی نہیں ان کی زندگی کے بارے میں, الٹا ہم خود بھی ان میں شامل ہو جائیں اور یہ کہنے لگے لو جی انہوں نے اتنی شادیاں کیوں کی, انہوں نے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ اتنی چھوٹی تھی ان کے ساتھ یوں شادی کر لی, انہوں نے ایسے کہ آپ کو تو خود ان کے اوپر اعتراض ہے, آپ کیا ان کی دفاع کریں گے. اور جس سے محبت ہوتی ہے انسان اس کی ایک ایک ادا سے پھر محبت کرتا ہے, ایک ایک طریقے سے محبت کرتا ہے. ये नहीं है कि किसी तरीके पे इतराज है और कोई चीज अच्छी नहीं लगती। आपको उनका हुलिया मुबारक तो अच्छा लगता नहीं, कोई वैसा हुलिया बना ले तो आप कहते नहीं जी ये तो मुझे नहीं पसंद है, ऐसा बंदा नहीं, ये क्या आउटडेटेड सा इतना बुरा लगता है ऐसे। आप उसको नहीं बुरा कह रहे, आप उस तरीके उस हुलिये को बुरा कह रहे हैं। आप सल्लल्लाहु अलैहि वसल्लम और आपके सहाबा का था, नहीं जी कहते नहीं जी वो उस जमाने का अरब कल्चर ही था। अरब कल्चर था या जो मर्जी था, ये उनका तरीका था या नहीं था ये बताएं। लेकिन नहीं, हमें पसंद नहीं आता। हमें टखनों से ऊपर अगर कोई आदमी कर ले अपना जुब्बा या अपना पैंट्स या अपना लिबास कोई, तो हमें वो नहीं अच्छा लगता, हंसते हैं हम। वो भी हमारे सामने आ जाते तो हम हंसते इसी तरह। अल्लाह अकबर। साहबा ने जैसी मोहब्बत की थी ना, उनसे सीखें कि उन्होंने कैसी मोहब्बत की थी। आप देखें कि उनको आप सल्लल्लाहु अलैहि वसल्लम से इस कदर मोहब्बत थी कि आपको देखने से उनकी आंखें ठंडी होती थी और आपकी जुदाई का खदशा उनको परेशान कर देता था। एंशस हो जाते थे, मुस्तरब हो जाते थे, उनके आंसू रवा हो जाते थे। अगर आप दुनिया से चले गए फिर क्या होगा हमारा। देखिए ना, जिससे भी मोहब्बत होती है इंसान को बस ये धड़का लगा रहता है ना कि हाय अल्लाह अगर मुझसे जुदा हो गया तो क्या होगा। जब आप सल्लल्लाहु अलैहि वसल्लम मदीना आ गए थे तो उस वक्त जो अंसारे मदीना का शौक था आपके लिए हिजरत करके जब आए थे, उससे देखें कि मोहब्बत क्या होती, कि वो ऐसा इंतजार कर रहे थे। उनको पता चल गया था कि ये वहां से रवाना हो चुके हैं, ये नहीं पता था कब पहुंचे। रोजाना आके बाहर निकल के इंतजार करते थे, सूरज की जो शिद्दत होती थी उनको अजियत पहुंचाती थी, तब घरों को पलटते थे। और जिस दिन आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए हैं, उस दिन तो मदीना में चर्चा हुआ पड़ा था, हर कोई कह रहा था अल्लाह के नबी तशरीफ ले, अल्लाह के नबी तशरीफ ले। यानी उनके लिए ऐसे था जैसे ईद का दिन, बाला खानों के ऊपर चढ़ के आपका दीदार करते थे, कहते थे अल्लाह के नबी तशरीफ ले आए। और इमाम अहमद ने हजरत अबू बकर सिद्दीक के अल्फाज में यूं इस इस्तकबाल की तस्वीर कशी की कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रवाना हुए और मैं आपके हमरा था, यहां तक कि हम मदीना पहुंचे लोगों ने आपका ऐसा इस्तकबाल किया वो रास्तों में निकल आए, छतों पर चढ़ गए, गुलाम और बच्चे खुशी से रास्ते में आवाजें बुलंद कर रहे थे अल्लाह अकबर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले आए, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तशरीफ ले आए। और लोगों में तो झगड़ा हो गया था इस बात पे कि मेजबानी का शर्फ कौन हासिल करे, कौन मेजबानी करे आपकी। अल्लाह अकबर। हजरत अनस बयान फरमाते हैं कि उस दिन से ज्यादा पुरनूर और खूबसूरत दिन मैंने मदीना में नहीं देखा कभी, जिस दिन आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए। और ये देखें कि जिस जब आप सल्लल्लाहु अलैहि वसल्लम की वफात का पता चला था कि आपकी वफात करीब थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उस वक्त एक खुतबा दिया था कि अल्लाह ताला ने एक आदमी को ये चॉइस दी है कि वो दुनिया में रहना चाहता है या दुनिया से जाना चाहता है, तो उसने इस चीज़ को एक्सेप्ट किया है कि मतलब उसने पसंद किया कि जो अल्लाह के पास है। तो हज़रत अबू बकर सिद्दीक ने रोना शुरू कर दिया था। साहबा कहते हैं हमें बड़ी ही हैरत हुई कि आप सल्लल्लाहु अलैहि वसल्लम ने तो एक आदमी के मुतल्लिक बात की, इसमें रोने की क्या बात है। लेकिन उनको समझ आ गई कि ये आप सल्लल्लाहु अलैहि वसल्लम अपनी बात कर रहे हैं। किसी और ने ये बात नहीं समझी। और फिर अबू बकर सिद्दीक ने फरमाया कि हम आप पे अपने बाप माए और बेटे कुर्बान करते हैं। इतनी उनको मोहब्बत थी कि एक दफा मिंबर पे अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु फरमाते हैं, जब आप सल्लल्लाहु अलैहि वसल्लम का दुनिया से जा चुके थे, तो फरमाते हैं मैंने पिछले साल इसी दिन आप सल्लल्लाहु अलैहि वसल्लम को ये फरमाते हुए सुना और इतना कहना था तो फूट फूट के रोने लगे। मैंने सिर्फ इतनी बात कही कि लास्ट ईयर मैंने ये बात यहाँ पे आप सल्लल्लाहु अलैहि वसल्लम को कहते हुए सुनी थी, तो इतनी यानी उनके लिए तो कितना बड़ा सदमे का दिन था जिस दिन आप सल्लल्लाहु अलैहि वसल्लम की वफात का दिन था। और जब खुद अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु की वफात का वक्त पहुंचे तो पूछा कि आज कौन सा दिन है, उन्होंने घर वालों ने कहा कि आज सोमवार है। यानी मंडे का दिन है, फरमाया अगर आज रात में मर जाऊं तो कल तक मुझे डिले ना करना, बेशक सारे दिनों और रातों में वो दिन और रात मुझे सबसे ज्यादा प्यारे हैं जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सबसे ज्यादा करीब है। देखिए दिन रातों का भी मेयार क्या था, क्राइटेरिया क्या था जो आप सल्लल्लाहु अलैहि वसल्लम के करीब हो, वो थे आप सल्लल्लाहु अलैहि वसल्लम के वाकई चाहने वाले, तड़पते थे उनके साथ होने को, उनके दीदार को, उनके साथ उनकी कंपनी को हर बात पे तरजीह देते थे और उनकी हमसायगी के खो जाने के गम में होते थे, अब परेशान हो जाते थे। तो इन सारे इतबारात से अगर हमें देखें कि हम कैसे हैं, एक शख्स था तो वो आप सल्लल्लाहु अलैहि वसल्लम के पास आया, कहने लगा यहाँ तो हम आपको मिल लेते हैं, यहाँ तो हम आप जब दिल चाहता है हम आपके पास आ जाते हैं, आपको देख लेते हैं, तुम्हारे दिल तसल्ली पा जाते हैं, तब क्या होगा कि जब हम और आप वहाँ पे जन्नत में होंगे तो वहाँ पे तो आपके मकाम क्या होंगे और हमारे क्या होंगे, फिर हम क्या करेंगे। यानी उनको ये चीज़ थी कि अगर जन्नत में जाके आप सल्लल्लाहु अलैहि वसल्लम ना मिले और आपकी कुर्बत ना मिली तो फिर क्या फ़ायदा ऐसी जन्नत का, वो जन्नत भी जन्नत क्या है जिसमें आपका कुर्ब ना हो। आपने फरमाया इंसान जिससे मोहब्बत करता है उसके साथ ही होगा। उस वक्त यानी उनके लिए सबसे ज्यादा ये खुशी की बात थी, इसलिए कि वो साहबा फरमाते हमें इतनी खुशी हुई ये बात सुन के, इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा महबूब ही हमें कोई नहीं था। एक रबिया बिन काब है, वो यानी आपकी खिदमत किया करते थे, रात में आपके करीब रात बसर करते थे कि आपको कोई चीज की जरूरत हो तो मैं फौरन लेके हाजिर हो जाऊं। तो एक दिन आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि किसी चीज की फरमाइश करो, तो अर्ज करते मैं जन्नत में आपके साथ का सवाल करता हूँ, सिर्फ जन्नत का नहीं, मैं जन्नत में आपका साथ चाहता हूँ। फरमाया कोई और फरमाइश, कहते मैंने अर्ज किया सिर्फ यही एक बस ख्वाहिश है। आपने फरमाया अच्छा, फिर इसको पूरा करवाने के लिए बहुत ज्यादा सजदे करके मेरी मदद करो, यानी मैं तो दुआ करूंगा ही लेकिन तुम भी सजदे बहुत कसरत से करो, यानी नमाज बहुत पढ़ा करो, तो ये साथ मिलेगा। और जब हजरत उमर दुनिया से जा रहे थे उस वक्त उनकी सबसे बड़ी आरजू ये थी कि मुझे दफन करने के लिए आप सल्लल्लाहु अलैहि वसल्लम के पड़ोस में जगह मिल जाए, मैं आपके करीब हो जाऊं। तो वहीं पर देखें आज दफन है, सुभान अल्लाह। तो वो लोग इतनी ज्यादा आप सल्लल्लाहु अलैहि वसल्लम की चाहत करते थे और आपके यानी मोहब्बत में सिर्फ दावे नहीं करते थे, वाकई उन्होंने फिर वैसे काम भी करके दिखाए। आज अगर हम अपनी मोहब्बतें देखें, क्या ऐसा प्यार हमें जो आप सल्लल्लाहु अलैहि वसल्लम से होना चाहिए और रिश्तों या और चीजों से हो चुका है? दावा तो है लेकिन जैसे हम दूसरी चीजों की खातिर मुशक्कत उठाते हैं, माल खर्च करते हैं, अपनी जिंदगी उसमें लगा रहे हैं, इस तरह से आपकी खातिर या आपके मिशन की खातिर नहीं लगा रहे, हम मशगूल हैं और ही कामों में, हम और चीजें हैं जिनको देख के खुश होते हैं और अगर उनमें कोई चीज ना मिले तो हसरत और अफसोस में रहते हैं। चीजें हैं दुनिया की जिनकी मोहब्बत में दीवानगी का आलम है हमारा। और ऐसी मोहब्बत आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों से नहीं है, आपकी सीरत से नहीं है, आपकी हदीस से नहीं है। अगर हमारा यही हाल रहा तो इस दावे से अल्लाह के यहां कोई फायदा नहीं पहुंचेगा हमें। उन्होंने देखें आप सल्लल्लाहु अलैहि वसल्लम के एक एक हुक्म को, ये तो मतलब फिजिकली जो आपके साथ जो उन्होंने किया वो तो अपनी अलग एक बात है, आपको पता है कि अबू तलहा ने किस तरह जंगे उहद में अपने आप को ढाल बना दिया था आप सल्लल्लाहु अलैहि वसल्लम के सामने, कि तीरों की बारिश थी और इंसान अनकॉन्शियसली ऐसी कोई चीज आ रही है तो अपने आप को हटा लेता है, सामने से कोई ऐसी नुकसान देने वाली कोई पत्थर या कोई कोई भी चीज ऐसी हो, तो इंसान खुद ब खुद उसका एक रिफ्लेक्स रिएक्शन होता है कि वो आगे से हट जाता है। लेकिन वो सोचे तीर आ रहे हैं और सीने के ऊपर तीर खा रहे हैं, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम के आगे से नहीं हट रहे, और बल्कि क्या फरमा रहे हैं आप सल्लल्लाहु अलैहि वसल्लम, सर मुबारक उठाते हैं देखने के लिए कि क्या हो रहा है, तो फरमाते हैं अल्लाह के नबी मेरे माँ बाप आप पे कुर्बान, आप अपना सर मुबारक ना उठाए, ऐसा ना हो कि मुशरिकों का कोई तीर आपको लग जाए, मेरी छाती आपकी छाती के आगे ढाल है, मेरा सीना है आपके सीने के आगे। और देखें जो करीबी साथी होते हैं ना, उनको ज्यादा मौका मिलता है करीब से किसी को देखने का, और ये कितनी बड़ी बात है कि इतने करीबी लोगों ने आपसे ऐसी मोहब्बत की। हज़रत अनस देखें 10 साल खिदमत की है, 10 साल, और उनको आप सल्लल्लाहु अलैहि वसल्लम से महबूब कोई नहीं है। हालांकि होता यह है कि अक्सर जब हम किसी के बहुत क्लोज हो जाते हैं तो उसके कच्चे छट्टे खुलने लगते हैं, फिर हमें पता चलता है दूर दूर से तो सारे ही अच्छे हैं, अब हमें पता लगने लगता है इसमें तो ये भी खामियां, ये भी खामियां, ये बोलता कुछ है और देखो करता क्या है, फिर उसके बाद हमारे दिल से उसकी वैल्यू खत्म हो जाती है, रिस्पेक्ट खत्म हो जाती है। नबी सल्लल्लाहु अलैहि वसल्लम ऐसे हैं कि जो जितना करीब आता है उसको उतने ही ज्यादा वो महबूब होते हैं। और याद रखिए मुहिब जो होता है ना, मोहब्बत करने वाला, वो अपने महबूब की बात मानता है, जो चीज महबूब को पसंद हो उसको करने की कोशिश करता है, जो ना पसंद हो उसे दूर रहता है। हमारे पास ये चीज है, और महबूब की बात मान के तो उसको मजा आता है, क्या ऐसा ही है हमारे साथ? साहबा ने तो देखें सुभान अल्लाह, हाल ये था कि खैबर के मौके पर यानी जो पालतू गधों का उस वक्त गोश्त हराम हुआ था, तो हांडियां भरी हुई थी गोश्त से और सहाबा को भूख लगी हुई थी, हांडियां उबलती हुई उन्होंने उठा के गोश्त समेत जमीन पे उंडेल दी। शराब हराम हुई है तो मदीना की गलियों में शराब बह गई, किबला चेंज हुआ है तो उन्होंने एक बात नहीं पूछी कि क्यों हुआ कैसे हुआ, पहले हम पूछ के आए, पहले हम ये करेंगे, क्यों ऐसा क्यों करें, आज तो ये पढ़ लेते हैं, अब तो हमने नमाज शुरू ही कर ली, नमाज में ही फिर गए। आप देखें इतनी ज्यादा फॉलोइंग करते थे कि एक दफा आप सल्लल्लाहु अलैहि वसल्लम ने साहबा को नमाज पढ़ाने के लिए ये दौरान ही अपने जूते उतार कर अपनी बाएं जानिब रख दिए। जब लोगों ने ये बात देखी तो उन्होंने भी जूते उतार दिए। नमाज से फारिग होकर आपने पूछा तुम्हें जूते उतारने पर किस चीज ने वादा किया, उन्होंने कहा हमने आपको उतारते हुए देखा, हमने भी उतार दिए। आपने फरमाया मेरे पास तो जिब्राइल अलैहिस्सलाम आए थे, उन्होंने बताया था कि आपके जूतों पर गंदगी लगी। तो ये देखें ये सहाबा की इत्तेबा का हाल था, इतनी जल्दी करते थे वो आप सल्लल्लाहु अलैहि वसल्लम को फॉलो करने में कि आपकी जुबान मुबारक से निकला हुआ कोई बात ऐसी नहीं थी कि उसको ना अमल करें, बल्कि कॉपी करते थे आपकी हर अदा को कॉपी करते थे। ये नहीं आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते होंगे मुझे ये चीज पसंद है तो तुम भी ये करो, नहीं, वो देखते थे कॉपी करते थे, और को देखते थे कि आप सल्लल्लाहु अलैहि वसल्लम ये काम नहीं कर रहे फौरन उससे खुद भी दूर हो जाते थे। फिर इसी तरह मोहब्बत में ये है कि उनके मिशन की खातिर अपने आप को लगाया जाए। ये कैसी मोहब्बत है कि एक मिशन की खातिर तो उन्होंने पत्थर खाए हैं, उन्होंने तीर सहे, उन्होंने जिंदगी में अजियतें उठाई, और हम उस मिशन को कुछ समझे ही ना, हमारे लिए वो मिशन कोई अहमियत ना रखता। उन्होंने इसकी खातिर अपनी फैमिली, अपना वतन, अपनी माल जान जिंदगी लगा दी अल्लाह के कलमे को बुलंद करने की, हमारे लिए ये प्रायोरिटीज में ही नहीं। इस तरह से तो फिर मोहब्बत का हक नहीं अदा होता। आप सल्लल्लाहु अलैहि वसल्लम ने जो पैगाम छोड़ा उसको आगे पहुंचाना, उसको उसके लिए अपना वक्त निकालना, ये हमारी जिम्मेदारी में से नहीं। अल्लाह ताला ने तो फरमाया अन्नबी औला बिल मुमिनीना मिन अनफुसिहिम, नबी सल्लल्लाहु अलैहि वसल्लम तो मोमिनों पर ज्यादा हक रखने वाले हैं, तुम्हारी अपनी जानों से भी ज्यादा हक है उनका। دیکھیں آپ آخرت کے لیے تو ہے ہی, آپ دنیا کے لیے دیکھیں کہ آپ صلی اللہ علیہ وسلم فرماتے تھے کہ مسلمان جو مال چھوڑ کے مرے اس کا مال تو اس کے وارثوں کا ہے, لیکن جو قرض اس کے ذمے ہیں یا چھوٹے بال بچے ہیں اس کے, تو اس کے قرض کی ادائیگی کا میں ذمہ دار ہوں اور ان بچوں کی پرورش میرے ذمے ہے. سبحان اللہ, تو آپ نے تو آخرت کی نہیں دنیا کی بھی خیر خواہی کی کہ کوئی فوت ہو جائے تو اس کے خاندان کی کفالت میں کروں گا, اس کے بچوں کو میں دیکھوں گا, اس کے قرض کو میں ادا کروں گا. یعنی ایک نبی ایسے ہی ہے جیسے ایک باپ ہوتا ہے. تو مسلمانوں کے لیے بھی واجب ہے, ضروری ہے, فرض ہے کہ اپنی جانوں سے زیادہ ان کو محبوب رکھے, اور جو مومن ہوگا واقعی اس کو محبوب ہوگا. اولا کا مطلب ہے زیادہ لائق ہے, زیادہ سزاوار ہے. مومنوں کو اپنی جانوں پہ جتنا رائٹ ہے نا, اس سے زیادہ حق ہے آپ صلی اللہ علیہ وسلم کا ان کے اوپر. تو پھر اس کا مطلب ہے وہ جس چیز کا بھی حکم دے دیں گے وہ بھی ہمیں ویسے ہی کرنی ہے. جو اطاعت ہے وہ بھی ان کی اس طرح ہے کہ ہمارا نفس اگر کچھ کہہ رہا ہے یہاں پہ, من انفسہم ہے, ان کے نفسوں سے زیادہ. اس کا مطلب ہے اپنے نفس کی نہیں سننی, جو آپ صلی اللہ علیہ وسلم کا حکم آئے وہ سننی. میرا نفس اگر مجھے کچھ کہہ رہا ہے کہ نہیں یہ کرو مجھے یہ پسند ہے, تو میں اس کو چھوڑ کے جو آپ صلی اللہ علیہ وسلم نے فرمایا وہ کروں. ٹھیک ہے, یہ ہے آپ صلی اللہ علیہ وسلم کی تعظیم, یہ ہے آپ صلی اللہ علیہ وسلم سے محبت. اور تو دونوں مطلب آپ کو سمجھ آ گئے نا. ایک تو مطلب یہ کہ مومن خود اپنی جانوں پہ اتنے مہربان نہیں ہیں جتنے آپ صلی اللہ علیہ وسلم ان کی جانوں پہ شفیق ہے, مہربان ہے. کیونکہ وہ حدیث بھی آتی ہے نا کہ میری مثال اور میری امت کی مثال اس شخص کی طرح ہے کہ کسی شخص نے آگ روشن کی ہو, پروانے اور کیڑے مکوڑے اس آگ میں دھڑا دھڑ گر رہے ہیں, وہ گرتے جا رہے ہیں اس میں, اور تم دھڑا دھڑ گر رہے ہو اور میں تم کو کمر باندھنے کی جگہ سے پکڑ کر کھینچ رہا ہوں. یہ مسلم میں حدیث ہے. یعنی یہ ہمارا حال ہے کہ ہم تو اس آگ کی طرف بھاگے جا رہے ہیں, آپ صلی اللہ علیہ وسلم ہمیں پکڑ پکڑ کے کھینچ رہے ہیں. تو یہ دونوں باتیں آپ کو سمجھ آ جانی چاہیے. یعنی مومن خود اپنی جانوں پہ اتنے مہربان ہیں جن کی جتنی ان کی جانوں پہ آپ صلی اللہ علیہ وسلم مہربان ہیں. یہ اللہ تعالیٰ نے اس بات کی تائید سورہ توبہ میں بھی فرمائی ہے نا, یہ آپ صلی اللہ علیہ وسلم پہ شاک گزرتا ہے اگر تمہارے اوپر کوئی بھی مشقت آئے. اور دوسرا میں نے آپ کو مانا اس کا کیا بتایا کہ مومنوں کو اپنی جانوں پہ جتنا رائٹ ہے اس سے زیادہ رائٹ ہے آپ صلی اللہ علیہ وسلم کو ان کی جانوں پہ. آپ صلی اللہ علیہ وسلم زیادہ حقدار ہیں, زیادہ حق رکھتے ہیں, چاہے دین کے معاملات ہوں, دنیا کے معاملات ہوں, کسی چیز کا بھی حکم دیں تو اپنی خواہش چھوڑ کے ان کا حکم ماننا یہ زیادہ ضروری ہے. وہ ازواجہ امہاتہم, اور ان کی بیویاں ان کی مائیں, آپ صلی اللہ علیہ وسلم کی بیویاں ان کی مائیں. ازواجہ, ہو کی ضمیر کس طرح جا رہی, واحد کی ضمیر ہے آپ صلی اللہ علیہ وسلم. یعنی آپ صلی اللہ علیہ وسلم روحانی باپ ہے امتیوں کے لیے, مردوں یا عورتیں, اور آپ کی بیویاں مائیں ہیں پوری امت کی. ماؤں سے یہاں پہ مطلب یہ نہیں ہے کہ اب اس کے بعد وہ جو ہیں ایسی مائیں ہیں کہ اب ان کے لیے ضرورت نہیں ہے کہ وہ پردہ کریں امتیوں سے, مسلمانوں سے, یا پھر یہ ہے کہ ان کی اگر کوئی بیٹی ہے تو مسلمان کوئی ان سے شادی نہیں کر سکتا کیونکہ اب ان کی بہن بن گئی, یا ایسی کوئی چیز, یہ نہیں ہے مطلب. بلکہ یہ مطلب ہے یہاں پہ کہ ایک دفعہ آپ صلی اللہ علیہ وسلم نے ان سے نکاح کر لیا تو چاہے ان کو چھوڑ دیں, چاہے کچھ بھی ہے, وہ تمہاری مائیں ہیں, اب اس کے بعد کوئی بھی ان سے نکاح نہیں کر سکتا. وہ آپ صلی اللہ علیہ وسلم کے بعد کسی اور کی بیوی نہیں بن سکتی. جیسے عام عورتیں تو ہے نا کہ وہ کسی اور کے ساتھ بھی شادی کر سکتی ہیں, لیکن جو آپ صلی اللہ علیہ وسلم کی بیوی ہیں وہ تمہارے لیے اس طرح ہیں. دوسرا اس کا معنی یہ ہے کہ اس طرح قابل احترام ہے جیسے تمہاری مائیں, اسی لیے ان کو امہات المومنین کہا جاتا ہے, اور ان کی تعظیم, ان کی عزت سب کے اوپر ضروری ہے, تمام امت کے اوپر. تو اس میں نہیں کوئی کمی ہونی چاہیے. جو لوگ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ پہ کوئی باتیں کرتے ہیں کچھ, ان کو یہ بات سوچنے نہیں چاہیے کہ ان کے اوپر بات کرنے کا مطلب یہ ہے کہ آپ اپنی ماں کے اوپر بات کریں. ہماری ماؤں نے تو ہمیں جنم دیا, اس وجہ سے وہ ہماری مائیں ہیں, لیکن ان کو اللہ نے ہماری مائیں بنایا. کتنی بڑی یہ بات ہے, اللہ نے ان کو ہماری مائیں بنایا, ان کے اوپر اعتراض کرنے, ان کے اوپر کوئی بات کرنی, سوچنا چاہیے کہ پھر ہم کس کے اوپر بات کر رہے ہیں. اور یہ ان کے اوپر بات کرنے کا مطلب ہے کہ آپ صلی اللہ علیہ وسلم کو اذیت دینا, کیونکہ یہ آپ کی بیویاں. اور سوچیں کہ جہاں پہ ہمیں اپنی جانوں سے بھی زیادہ آپ صلی اللہ علیہ وسلم عزیز ہونے چاہیے, اگر ہمارا ایمان واقعی ہم چاہتے ہیں کہ کامل ہو جائے, تو آپ صلی اللہ علیہ وسلم کو اذیت دینا کیا ہوگا. یاد رکھیں, ہمارا ایمان کنسیڈر ہی نہیں ہوگا اگر آپ صلی اللہ علیہ وسلم سے محبت ایسی نہ کی. جو محبوب ہوتا ہے نا, اس کی ہر چیز محبوب ہوتی ہے, اور آپ صلی اللہ علیہ وسلم کو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ بہت محبوب تھے, یہ سب جانتے ہیں. اس کے باوجود ان کے اوپر سب سے زیادہ باتیں کی جاتی ہیں. وَأُولُو الْأَرْحَامِ بَعْضُهُمْ أَوْلَى بِبَعْضٍ فِي كِتَابِ اللَّهِ مِنَ الْمُؤْمِنِينَ وَالْمُهَاجِرِينَ. أُولُو الْأَرْحَامِ, یہاں پہ بتایا گیا کہ رحمی رشتے جو ہیں, یہاں پہ ایک اور چیز کو ختم کیا جا رہا ہے. دراصل پہلے آپ کو بتا دیتی ہوں کہ مواخات جب ہوئی, جب آپ صلی اللہ علیہ وسلم نے مدینہ آنے کے بعد مہاجرین اور انصار کو بھائی بھائی بنایا, ایک کو ایک کا بھائی بنا دیا, اس وقت یہ تھا کہ شروع میں کہ اب اگر ان میں سے کوئی ایک مر بھی جائے تو اس کے وارثوں میں اس کا بھائی ایسے ہی ہوگا جیسے سکا بھائی ہوتا ہے. ٹھیک ہے, مواخات کے ذریعے ایسے ہو جائے گا وراثت میں اس کا حصہ جیسے سکے بھائی کا ہوتا ہے. اسی طرح مومنین میں آپس میں بھی یہ تھا کہ جیسے مکی زندگی میں بھی مسلمانوں کے جو رشتہ دار تھے وہ کئی کافر تھے, تو اگر ایک مر گیا تو اب اس کا وارث کافر تو نہیں ہو سکتا, وراثت کافر کو تو نہیں مل سکتی, تو پھر کوئی اور اس کے یعنی وارث ہو جاتے تھے, یا اس کو اور کسی اور کو حصے مل جاتے تھے. تو اب یہاں پہ بتایا گیا کہ نہیں, اب واپس جو اوریجنل کے اوپر چیز ہے ویسے ہی جائے گی. اب کیا ہوگا, اب جو رحم کے رشتے ہیں وہی زیادہ حقدار ہیں کہ ان کو وراثت ملے. حقوق کے معاملے میں, شرعی حقوق کے معاملے میں انہی کو پریفرنس دی جائے گی. اب ہمیشہ کے لیے خون کے رشتے ہی وراثت کے حقدار ہوں گے. تو یہ بات کہی جا رہی, وَأُولُو الْأَرْحَامِ, جو رحم کے رشتے ہیں, بَعْضُهُمْ أَوْلَى بِبَعْضٍ, نزدیک تر ہیں بعض کے, بعض سے بعض سے نزدیک تر ہیں, زیادہ قریب ہیں, آپس میں بھی ایک دوسرے سے زیادہ قریب ہیں حقوق حاصل کرنے میں. بنسبت کس کے؟ فی کتاب اللہ, اللہ کی کتاب میں, یعنی اللہ کے قانون کے مطابق یہ زیادہ ہیں قریب تر کس سے؟ من المومنین, عام مومنوں سے. یہ خون کے رشتے زیادہ قریب ہیں, یعنی جو دوسرے رشتے ہیں ٹھیک ہے, آپ کے دین کے رشتے ہیں بہت پیارے ہوں گے, لیکن جس وقت وراثت کا معاملہ آ جائے گا, جب قوانین کا معاملہ آ جائے گا, تو پھر ان کے وہ زیادہ قریبی ہیں, وہ زیادہ حقدار ہیں. اور کس سے زیادہ قریبی ہیں؟ مہاجرین سے بھی زیادہ اب رحم کے رشتے قریبی ہیں, یعنی مہاجرین کو نہیں اب ان کی وراثت میں سے حصہ ملے گا, بلکہ ان کے اپنے رشتہ داروں کو ہی ملے گا. جب دیکھیں سٹیبل ہو گئے, جب وہ بھی اپنے پیروں پہ کھڑے ہو گئے, تو اب یہ والا قانون جو ایک وقتی طور پہ بنایا گیا تھا نا, ایک مصلحت کے تحت, تاکہ یہ لوگ بھی تو جن کی سٹیبل پوزیشن ہو جائے, تو اب جب یہ ہو گئے ٹھیک ٹھاک, تو پھر اس کے بعد یہ قانون بھی ختم کر دیا گیا اللہ کے قانون کے مطابق. یعنی یہ اسی طرح ہے, اللہ تعالیٰ نے قانون بنایا ہوا. इल्ला अंतफालू इला अवलिया एक मारूफा, सिवाय इसके कि तुम करो अपने दोस्तों के साथ कोई भलाई। हाँ, ये जरूर हो सकता है कि आप अपने दोस्तों के साथ वैसे कोई भलाई करो, विरासत में तो उनका हिस्सा नहीं बनता, ठीक है। ये बता दिया गया मोमिनों का और मुहाजिरों का, दूसरे जो आपके उलुल अरहाम नहीं है उनका विरासत में तो नहीं हिस्सा बनता, लेकिन अगर आप ऐसे उनके साथ भलाई करना चाहो, किस तरह से कैसे भलाई कर सकते हैं, वसीयत करके उनके लिए, या उनके लिए कोई चीज हिबा करके कोई तोहफा उनको दे दें, बस मतलब दूसरे तरीके हो सकते हैं मगर विरासत का नहीं हो सकता। या वैसे माली इमदाद भी आप कर सकते हैं अपनी जिंदगी में, तो उसमें कोई हर्ज नहीं। तो इससे हमें यहाँ पे पता चलता है कि आपको कोई कितना भी अजीज हो, लेकिन आप ये नहीं कर सकते कि विरासत के कानून में रद्दो बदल कर दें, क्योंकि मुझे ये बहुत प्यारा है, चलो अब मेरी सारी कुछ जो है ना, मेरे मैं वसीयत कर रही हूँ कि इसको मिले। 1/3 में से आप वसीयत कर सकते हैं किसी और के लिए, मगर आप ये नहीं कर सकते कि आप सारे की सारी अपनी विरासत किसी और को दे जाएं, या किसी और को भी विरासत का वैसा ही हिस्सा देने की कोशिश करें जैसे उलुल अरहाम का है किसी गैर को, क्योंकि ये मेरा बड़ा पसंदीदा। नहीं, ऐसे नहीं हो सकता। विरासत में हिस्सा सिर्फ रिश्तेदारों को मिलेगा, बाकी आपके अजीज हैं, आपको बहुत प्यारे हैं, आपके दोस्त हैं, आप उन पे खर्च करना चाहते हैं तो और उसके तरीके हो सकते हैं, मगर विरासत नहीं हो सकती। कान दालिका फिल किताबी मस्तूरा, ये है किताब में लिखा हुआ। किस किताब में? लोहे महफूज में, यानी ये एक अल्लाह का कानून है जो लिखा हुआ है, पहले भी यही था बाद में भी यही रहेगा। जो मैंने आपको बताया बीच में वक्ती तौर पे हालात आए उसके तहत कुछ चेंज आई थी, लेकिन ये लिखा हुआ है, इसका मतलब है लोहे महफूज में भी चीजें लिखी हुई हैं, कवानीन भी लिखे हुए हैं। और दूसरा किताब का माना अल किताब का कुरान भी हो सकता है, कि ये अल्लाह ताला ने कानून रखा है कुरान में। अब आती है बात उस वक्त की, जब अभी हम दुनिया में नहीं आए थे, हम रूहों की शक्ल में थे उस वक्त। आपको पता है सबको कि हम सब ने अहदे अलस्त किया था अल्लाह ताला के साथ, कि अल्लाह ताला ने हम सब रूहों को पूछा था अलस्तु भी रब्बिकुम, क्या मैं तुम्हारा रब नहीं हूं? तो सब ने कहा था आप हमारे रब हैं, भला क्यों नहीं आप हमारे रब हैं, सब ने कहा। उस वक्त इन रूहों ने भी एक अहद लिया था, और एक और सेकंड अहद भी हुआ था जो स्पेशली स्पेसिफिक टू द प्रॉफिट्स था, सिर्फ नबियों से लिया गया था। उस अहद की यहां बात हो रही है, वह इज अखदना मिनन नबीयीन मीथाकहुम, जब हमने लिया था नबियों से पुख्ता अहद, वह मिन का, और पहले बताया गया सारे नबियों से लिया था, फिर उसके बाद 5 उलुल अज़्म पैगंबरों का जिक्र किया गया, जिनसे पता चलता है कि इनका मर्तबा और मकाम बाकी तमाम पैगंबरों से ऊपर है, और इनमें सबसे ऊपर मकाम आप सल्लल्लाहु अलैहि वसल्लम का है। और मिन का और आप सल्लल्लाहु अलैहि वसल्लम से भी लिया था, वह मिन नूहिन और नूह अलैहिस्सलाम से भी ये मीसाक लिया था, और इब्राहिम अलैहिस्सलाम से भी, और मूसा अलैहिस्सलाम से, और ईसा बिन मरियम से ये अहद लिया था, और बाकी सब पैगंबरों से भी दिया था। किस चीज का अहद अल्लाह ताला ने लिया था? ओथ लिया था कि अपनी जिम्मेदारी को पूरा करेंगे, जो जिम्मेदारी तबलीगे दीन की उनके ऊपर डाली गई उस जिम्मेदारी को निभाएंगे, ठीक है, दीन को जैसे उन तक पहुंचा वैसे आगे पहुंचा देंगे, ये अमानत है उनके पास। इस अमानत को पूरा करने का अहद तमाम पैगंबरों ने किया था दुनिया में आने से पहले, उस वक्त ये चोजन वंस थे, इन्होंने अल्लाह के सामने खड़े होकर ये ऐद किया था कि ये सारा काम प्रॉपरली करेंगे, एक दूसरे की मदद करेंगे, अगर कोई इनके वक्त के अंदर आ गया पैगंबर, क्योंकि एक एक वक्त में कई कई पैगंबर भी होते थे, तो उसकी मुआवनत करेंगे। आगे सूरह यासीन में है ना, एक से ज्यादा पैगंबरों की बात है, तो उस वक्त उनकी मुआवनत करेंगे, उनकी ताईद करेंगे, उनको हेल्प करेंगे, उनको फैसिलिटेट करेंगे। तो इसी बारे में सूरह आले इमरान में भी आया था, इद अखद अल्लाह मीसाकन नबीयीन, जब अल्लाह ताला ने मीसाक लिया था नबियों से, लमा आतैतुकुम मिन किताबिन व हिकमतिन थुम्मा जाअकुम रसूल मुसद्दिकुन लिमा माअकुम लतुमिनुन्न बिही व लतंसुरुन्न, जब आ जाए कोई नबी तुम्हारे पास, इस चीज का अहद लिया था कि जो तस्दीक करती हो जो तुम्हारे पास भी है, तो तुम भी उसके ऊपर ईमान लाओगे और उसकी मदद करोगे। और उनसे अल्लाह ताला ने फरमाया था अकरर तुम, وَأَخَذْتُمْ عَلَىٰ ذَٰلِكُمْ إِصْرِي، تم اس کا اقرار کرتے ہو، اس میرا میرا میں سے وعدہ کرتے ہو اس کا؟ تو انہوں نے کہا تھا اقررنا، ہم نے اقرار کیا. ٹھیک ہے، یہ وعدہ اللہ تعالیٰ نے لیا ہوا. اسی وجہ سے آپ دیکھیں کہیں ایسا نہیں ہوا کہ ایک نبی دنیا میں آیا اور دوسرا آ گیا، انہوں نے کہا چلو میرے فالوورز کو کہ بھائی یہ کیوں آیا اور یہ کیوں یہ کام کر رہا ہے، اور وہ آپس میں جھگڑا ہو گیا اور دونوں کی فوجیں ایک دوسرے سے لڑ رہی ہیں اور مر رہے ہیں. آپ یہ سوچنے نا، چھوٹا سا ہمیں دنیا میں ہی یہ بڑی بڑی آرگنائزیشنز کو میرے موقع ملا مجھے قریب سے دیکھنے کا، بیہائنڈ دا کرٹن دیکھنے کا چیزیں، تو دکھ اتنا زیادہ ہوتا ہے کہ پیچھے بھی یعنی کوئی اور چاہے مذہبی آرگنائزیشن ہی ہے، دین کا کام ہی کرنے والی ہے، ایک اللہ کا نام ہی لینے والی ہے، صحیح دین پہ، پھر بھی کہیں گے کس طرح سے اس کو کاٹ دیں اور ہم آگے چلے جائیں، یہ نہ آگے بڑھیں، بس ان کو کس طرح پیچھے پل کیا جائے. ٹھیک ہے نا، آج حالانکہ سارے اللہ کا نام لینے والے ہوتے، پھر بھی کیوں ہے ایسے؟ ایک عقیدے کے اوپر ایک فرقے والے بھی ایون ایک ہی بات کہنے والے، بس ان کو یہ ہے کہ ایسے، کیونکہ جب دین بھی دکانداری بن جائے نا، پھر یہی ہوتا ہے، یہ دین کے کام نہیں ہے، یہ دکانداریاں ہیں. میری دکان پہ زیادہ آ جائیں، اس کی دکان پہ نہ آئیں، ہمیں نقصان ہو جائے گا، وہاں چلے گئے، وہاں سے ان کو کھینچو ادھر لے کر آؤ، اس کے بارے میں بری باتیں کرنا، ان کو بدنام کرنا، ان کو کرنا، تاکہ کسی طرح ان کی دکان فیل ہو جائے، ان کا کاروبار فیل ہو جائے اور ہمارا بڑھ جائے. کاروبار بنا لیا نا دین کو، تب یہ ہوتا ہے، جب ذات آگے آ جاتی ہے اور کام پیچھے رہ جاتا ہے. نبیوں کے لیے کبھی ذاتیں آگے نہیں آئیں، ان کے لیے ہمیشہ کام آگے ہوتا رہا. اسی وجہ سے کبھی نہیں آپ دیکھیں گے ایک نے دوسرے کی لیگ پولنگ کر لی، ایک نے دوسرے کو برا بھلا کہہ دیا، ایک نے دوسرے کو کام کو نقصان پہنچانے کی کوشش کی، ایک نے اپنا ادھر گروپ بنا لیا، دوسرے اپنا ادھر گروپ بنا لیا، ایسے نہیں ہوا، کیونکہ سب کا مشن ایک تھا. اگر واقعی مشن ایک ہونا کہ اللہ کا کلمہ بلند ہو جائے، ذاتیں پیچھے ہوں اور اللہ کے کلمے کی بلندی ہو، تو تب کوئی مسئلہ نہیں ہوتا. لیکن جس وقت اپنی ذات مقدم ہو جائے، یاد رکھیں، اور یہ مشن اگر پیچھے چلا گیا نا، تو پھر یہی ہوگی، یہی کھینچا تانیاں ہوں گی، یہی ایک دوسرے کو بدنام کرنا، ایک دوسرے کے اوپر کیچڑ اچھالنا، ایک دوسرے کو برا بھلا کہنا، ایسی گیمز کھیلنا کہ دوسرا آگے نہ بڑھ سکے اور ہم بس آگے ہو جائیں. یہ چیزیں تبھی ہوتی ہیں جب نیتوں میں فتور آ جاتا ہے، جب اللہ کا کام تو کہیں رہ گیا، اب ان کو بس اپنی دکانیں چمکانے کی فکر ہو گئی. اتنی زیادہ دکھ کی بات ہے نا کہ آج ہر طرف یہ چیز ہے. اور میں آپ لوگوں کو نصیحت کروں گی کہ آپ لوگ کبھی اس چیز میں نہ پڑنا، شیطان اس طرح سے انسان کو فیل کرتا ہے، پیچھے کرتا ہے. یہاں پہ اللہ کے دین کی بات ہو رہی ہے، حق، ہاں اگر نہ حق بات ہو رہی ہے الگ بات، اللہ کے دین کی بات ہو رہی ہے، کوئی حرج نہیں ہے مدد کرنے میں، کوئی حرج نہیں ہے آگے بڑھنے میں، اللہ کے لیے کام کرنا ہے، کبھی اس کو پیچھے نہ کرنے کی کوشش کریں گے، ہم آگے ہو جائیں، یہ ان کو ہم ان کی لیگ پولنگ کریں، وہ سب کام ضائع ہو جائیں گے جو اس طرح سے کیے گئے ہیں. کیا فائدہ ہوگا ہمیں اگر ہمارے کام یہیں ضائع ہو گئے، ہمارے کام ہم منہ سے بولتے رہے ہاں جی ہم اللہ کی خاطر بڑا کام کر رہے ہیں، اللہ کی خاطر ہم یہ کر رہے ہیں، اور جگہ جگہ جھگڑے پڑے ہیں، وہ نہ مسجد بنا لیں، وہ نہ آگے بڑھ جائیں، وہ آرگنائزیشن نہ یہ کر لے، اس کا نہ نام ہو جائے، آپس کے اندر جھگڑ رہے ہیں، اور کیا فائدہ ہو ہماری ساری اس ایفرٹ کا. اللہ نہ کرے کہ اگر یہ وہاں پہ ایسے گرد بنا کے اڑا دی جائے، کیا فائدہ ہوگا پھر؟ اس لیے اس چیز کو سمجھ جانا چاہیے کہ دیکھیں جو پیغمبر تھے نا، ان سے بھی اللہ نے یہ عہد لیا تھا، نہیں ایسے نہیں کرنا، انہوں نے کبھی وہ چیزیں نہیں کی جو آج ہم دیکھ رہے ہیں، کیونکہ ان کے لیے دین کاروبار نہیں تھا نا، انہوں نے اپنی ذات سے آگے رکھا دین کو، اس کے کام کو، پھر تو ان سے اللہ تعالیٰ نے یہ عہد لیا، اور وأخذنا منهم ميثاقا غليظا، ہم نے ان سے پختہ عہد لیا، پکا وعدہ لیا، یہ پکا وعدہ ان سے کرایا تھا. اور پھر جب وعدہ لیا جاتا ہے، عہد لیا جاتا ہے، تو پھر عہد کی پوچھ بھی ہوتی. اسی لیے فرمایا لیسأل الصادقین عن صدقهم، تاکہ وہ سوال کرے. یہ عہد اس لیے لیا ہے تاکہ قیامت کے دن اللہ تعالیٰ سچوں سے ان کے سچ کے بارے میں سوال کرے. سچے کون ہے؟ رسول جنہوں نے یہ عہد کیا تھا کہ وہ پیغام کو پہنچائیں گے, اس میں غفلت نہیں کریں گے, ایز اٹ از لوگوں تک دے دیں گے. اور اگر ان کی زندگی میں کوئی اور نبی آیا تو اس کے ساتھ مل کے کام کریں گے. لیکن یہاں پہ جب نبی اب نہیں آنے تو ان کے بعد جو بھی نبیوں والا مشن لے کے کھڑا ہوتا ہے, لوگوں کو اللہ کی طرف بلاتا ہے, اس سے بھی سوال کیا جائے گا, اس سے بھی پوچھا جائے گا کہ تم نے کیا ایز اٹ از پہنچا دیا. یہ تو نہیں کیا کہ کوئی باتوں کو چھپا لو یا بس میں اپنے فرقے کے مطابق اس کو بنا کے بتا دوں. حق میرے سامنے ہے, صحیح حدیث میرے سامنے ہے, لیکن میں اس کو تروڑ مڑوڑ دوں, کچھ اور کر دوں صرف اپنی بات کو ثابت کرنے کے لیے. یہ پوچھا جائے گا. جو دین کا کام کرنے والے ہیں نا, ان کو بھی اس چیز کے لیے تیار رہنا چاہیے. بھلے بڑا یہ آنر ہے بے شک, لیکن اس کا سوال بھی ہے. اتنا بڑا اس کا ریوارڈ جو ہے نا, یہ ایسے ہی نہیں مل جانا. اس کے بارے میں سوال ہونا ہے, کس نے کیا کیا, کتنا کام کیا, کتنے اخلاص کے ساتھ کیا, اس میں کتنی محنت لگائی. اگر میں اپنی شادی کے اوپر تو بہت محنت لگاؤں, لیکن جب دین کے کام کی بات آ جائے تو میں تھک تھک کے پڑی ہوئی ادھر آئے, میں نے تو بہت کام کر لیا. میرے اپنے فنکشن ہے تو میں بہت بہت اس کے اندر دل و جان کے ساتھ کام کرتی ہوں, خوشی کے ساتھ کام کرتی ہوں. دین کا کام ہوتا ہے تو پھر میں منہ بنا بنا کے بیٹھتی. تو یہ پوچھا جائے گا. اگر ہمیں شوق ہے نا اس دین کی خدمت کا, تو پھر ہمیں اس کے لیے بھی تیار رہنا ہے کہ یہ وہ کام ہے جس میں پیغمبروں کی بھی پوچھ ہونی ہے. آپ صلی اللہ علیہ وسلم اس کے لیے اتنے پریشان رہتے تھے کہ کیسے وہ ہوگا وہ دن. فَكَيْفَ إِذَا جِئْنَا مِنْ كُلِّ أُمَّةٍ بِشَهِيدٍ وَجِئْنَا بِكَ عَلَى هَؤُلَاءِ شَهِيدًا. کہ وہ دن کا ہوا کہ اے نبی, ہم آپ کو جب ہر امت میں سے شہید لایا جائے گا, ایک گواہ لایا جائے گا, تو آپ کو سب کے اوپر گواہ بنا کے کھڑا کیا جائے گا. وہ اس گواہی کی آپ کو پریشانی ہوتی تھی, مجھے گواہی دینی پڑے گی. اور اس دن جب نبیوں سے پوچھا جائے گا ان کے اس بارے میں کہ انہوں نے کام کیسا کیا, کیسا پہنچایا, ان کی امتوں سے بھی سوال ہوگا کہ واقعی انہوں نے پہنچا دیا تھا. بعض کہیں گے ہاں, بعض کہیں گے نہیں, ہمیں تو نہیں کوئی پیغام پہنچا. تو یہ امت محمد کھڑی ہو کے کہے گی کہ نہیں, انہوں نے پیغام پہنچا دیا تھا. ان سے پوچھا جائے گا, آپ کو کیسے پتا کہ انہوں نے پیغام پہنچا دیا؟ وہ تو یہ اس زمانے کی بات ہے, نوح علیہ السلام آئے تھے ان کے پاس, تو ان کے پاس تو لوط علیہ السلام آئے تھے, ان کے پاس تو ہود علیہ السلام آئے تھے, آپ تو بہت بعد میں پیدا ہوئے تھے, آپ کو کیا پتا؟ تو امت محمد کہے گی ہم نے قرآن میں پڑھا تھا, پڑھتے ہیں نا آپ قرآن میں, انہوں نے یہ پیغام پہنچائے تھے. لیکن جس نے قرآن پڑھا ہی نا, جس کو پتا ہی نہیں ہے کچھ بھی, وہ کیسے گواہی دے گا اس دن؟ کیا کہیں گے اس دن؟ یہ سوال ہوگا قیامت کے دن. اللہ نبیوں سے پوچھے گا اور نبیوں کے بعد اس کام کو کرنے والوں سے پوچھے گا. اور پھر یہ بھی پوچھا جائے گا, پھر لوگوں نے آپ کو کیا جواب دیا؟ نبیوں سے پوچھا جائے گا کیا ریئیکشن تھا ان کا. اور نبی کو پھر جواب دینا ہوگا اپنی امت کے خلاف کہ اللہ انہوں نے انکار کر دیا تھا, یہ نہیں سنے تھے انہوں نے میری بات کو. یہ نبی کے لیے بھی بڑا تکلیف دہ ہوتا ہے. اور آپ صلی اللہ علیہ وسلم نے حجت الوداع پہ فرمایا تھا نا, لوگوں سے پوچھا تھا میں نے تمہیں پہنچا دیا؟ لوگوں نے کہا تھا ہاں آپ نے ہمیں پہنچا دیا. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا اللہم اشہد, اللہ تو گوار ہے نا کہ یہ کہہ رہے ہیں کہ میں نے ان کو پہنچا دیا. اللہ اکبر. آپ دیکھیں حشر کا دن ایک ویسے ہی اتنا مشکل دن, اس میں بھی اس چیز کا سوال ہونا کتنی یہ بڑی بات ہے نا. عیسیٰ علیہ السلام سے جب سوال ہوگا کیا آپ نے کہا تھا کہ مجھے اور میری ماں کو پوجا جائے؟ نبیوں سے بھی سوال ہوں گے. تو پھر باقی لوگ تو اپنے غیر منائیں کہ وہ کیا سوچتے ہیں کہ بغیر سوالوں جواب کچھ بھی نہیں ان سے پوچھا جانا. اللہ اکبر. وعد للکافرین عذابا الیما, اور اس نے تیار کیا کافروں کے لیے دردناک عذاب. یہاں پہ ایک بات ہڈن ہے कि सच्चों से उनके सच के बारे में पूछा जाएगा और झूठों से उनके झूठ के बारे में पूछा जाएगा। इसीलिए अल्लाह ने तैयार कर रखा काफरों के लिए दर्दनाक अजाब, यानी उनको उनको छोड़ नहीं दिया जाएगा कि सच्चों से ही सिर्फ सवाल हो रहा है, झूठों से भी सवाल होगा, जिन्होंने आगे से झुटलाया उनसे भी सवाल होगा, जिन्होंने नबी की बात नहीं मानी उनसे भी सवाल होगा, और फिर ऐसों के लिए दर्दनाक अजाब अल्लाह ने तैयार कर रखा। अल्लाह अकबर। तो ये अहद उनसे लिया गया, अहद की पूछ होनी है, और इस अहद के बाद फिर उम्मतियों से भी पूछा जाएगा। अब आप बताएं कि जब हमसे पूछा जाएगा, हम तक पहुंच गया सब कुछ? भाई उनसे तो पूछा जाएगा ना कि आपने पहुंचा दिया, तो वो कहेंगे कि हाँ हमने यानी तो पहुंचा दिया था। तो अब हमारी तरफ रुख है, अब आप बताओ आप तक पहुंच गया था, अब हम क्या कहेंगे? हाँ पहुंच गया था कि पहुंचाया था, सब हक पहुंच गया। अच्छा फिर आपने इसका क्या जवाब दिया? अब इस बात का जवाब बताएं, हम क्या कहेंगे कि हमने क्या जवाब दिया? हमने लब्बई कहा, हमने कहा समय ना वाता ना, या हमने क्या कहा? समय ना वा सही ना, अस्तग़फिरुल्लाह। हम अपना भी तो जवाब तैयार रखें। अल्लाह ताला हमें समय ना वाता ना कहने वालों में शामिल फरमा दे। अल्लाह ताला उस दिन की शर्मिंदगी से हमें महफूज रखना, उस दिन की रसवाई से दुनिया और आखरत की रसवाइयों से महफूज रखना। और जो आज हमने ये बात पढ़ी आप सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत की, एक बात आपसे कहूँगी कि आज दुनिया में तो हम आपका दीदार नहीं कर सके, अल्लाह ताला की मशीयत इसी में कि हम इस ज़माने में पैदा हुए, तो अल्हम्दुलिल्लाह हम इस पर राज़ी हैं। लेकिन एक वो दिन आने वाला है जिस दिन आप सल्लल्लाहु अलैहि वसल्लम भी उसी मैदान में होंगे जिसमें हम होंगे, हमें उनको फेस करना है। ये ना हो कि उस दिन हम शर्मिंदा हों कि आप कैसे इनका सामना करें, अब यहाँ आमने सामने तो आ गए हैं, अब क्या करें। उस दिन हमें ऐसा होना चाहिए कि वो हमें शाबाश दें कि कितने अच्छे तुम मेरे उम्मती थे, ऐसा होना चाहिए अगर वाकई उनसे मोहब्बत। और अल्लाह ना करे कि वो हमसे हमें देख के मुंह मोड़ लें, तो फिर कितनी बड़ी हमारे लिए हसरत की बाइस है। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुक व नतूबु इलैक। तिलावत सुनिए।
अऊजु बिललाहि मिनश शैतानिर रजीम। बिस्मिल्लाहिर रहमानिर रहीम। يا أيها النبي اتق الله ولا تطع الكافرين والمنافقين إن الله كان عليما حكيما واتبع ما يوحى إليك من ربك إن الله كان بما تعملون خبيرا وتوكل على الله وكفى بالله وكيلا ما جعل الله لرجل من قلبين في جوفه وما جعل أزواجكم اللائي تظاهرون منهن أمهاتكم وما جعل أدعياءكم أبناءكم ذلكم قولكم بأفواهكم والله يقول الحق وهو يهدي السبيل ادعوهم لآبائهم هو أقسط عند الله فإن لم تعلموا آباءهم فإخوانكم في الدين ومواليكم وليس عليكم جناح فيما أخطأتم به ولكن ما تعمدت قلوبكم وكان الله غفورا رحيما النبي أولى بالمؤمنين من أنفسهم وأزواجه أمهاتهم وأولو الأرحام بعضهم أولى ببعض في كتاب الله من المؤمنين والمهاجرين إلا أن تفعلوا إلى أوليائكم معروفا كان ذلك في الكتاب مسطورا وإذ أخذنا من النبيين ميثاقهم ومنك ومن نوح وإبراهيم وموسى وعيسى بن مريم وأخذنا منهم ميثاقا غليظا ليسأل الصادقين عن صدقهم وأعد للكافرين عذابا أليما